नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईलाई स्वागत छ। म पीटी लोप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओली सामु चुनौतीका पहाड़ छन्। आफैले बाँडेका समृद्धिका सपना र निवर्तमान सरकारले बोकाएको आर्थिक दायित्वका कारण प्रधानमन्त्री ओली सामु थुप्रै आर्थिक चुनौती खड़ा भएको आर्थिक विश्लेषकहरू बताउँछन्। सरकारी ढुकुटी रित्तिएको र आन्तरिक ऋण उठाएर कर्मचारीको तलब व्यवस्थापन गरिरहेको बेला सत्तारोहण गरेका केपी शर्मा ओलीसँग शोधनान्तर घाटालाई बचतमा पुर्याउने, धान्नै नसक्ने व्यापार घाटालाई सन्तुलित बनाउनुपर्ने, संघीयता कार्यान्वयनका लागि आर्थिक स्रोत जुटाउनुपर्ने लगायत धेरै आर्थिक चुनौतीहरू छन्। यस्तो अवस्थामा वर्तमान सरकारले आर्थिक व्यवस्थापन कसरी गर्नुपर्ला? सरकारको प्राथमिकता के हुनुपर्ला? के यी सबै चुनौती सहजै पार गर्लान् वर्तमान सरकारले? आज हामी यही विषयमा चर्चा गर्नेछौ। हामीसँग अर्थविद एवं प्राध्यापक डाक्टर गोविन्द नेपाल आजको कार्यक्रममा हुनुहुन्छ। स्वागत छ कार्यक्रम बदलिन्दो नेपालमा यहाँलाई।
धन्यवाद।
नयाँ सरकारको अभिभार र नयाँ सरकारसँगका अवसर तथा चुनौतीका बारेमा कुराकानी गर्छौ। सुरुमा त यो सरकारको अवसरकै कुराकानी गरौं। के अवसर छ यो सरकारसँग?
यो सरकारसँग वास्तवमा अवसरको दृष्टिले भन्ने हो भने एउटा त यो सरकारसँग स्थिर सरकार जुन प्राप्त छ 5 वर्षको निम्ति स्थिर सरकार, यो एउटा ठूलो अवसर हो। दोस्रो कुरा, यो सरकार बन्नुभन्दा पूर्व जुन सरकार बनाउने राजनैतिक दलहरूलाई जनताहरूले करिब 2/3 जुन समर्थन दिएको छ, करिब 2/3 समर्थन छ, र यो समर्थन संघीय सरकारलाई मात्र होइन प्रदेश सरकारलाई, त्यसै गरी चाहिँ स्थानीय सरकारलाई यो समर्थन जुन प्राप्त छ यो चाहिँ एउटा अभूतपूर्व समर्थन हो र यो जनताको ठूलो समर्थन भएको कारणले पनि यो सरकार एउटा ठूलो अवसर प्राप्त गरेको छ। यो दुईटा यसको निम्ति महत्वपूर्ण कुरा हो। अर्को कुरा, तेस्रो अवसर भनेको के हो भन्दाखेरि, भर्खरै संविधान निर्माण भयो र त्यो संविधान निर्माण भइसकेपछि त्यो संविधानलाई कार्यान्वयन गर्ने एउटा जिम्मेवारी, जुन पहिलो जिम्मेवारी प्राप्त गरेको छ र यो अवसर पनि एउटा महत्वपूर्ण अवसर हो। त्यस हुनाले मैले यो सरकारको निम्ति एउटा 3 अवसरहरू मैले महत्वपूर्ण अवसरको रूपमा लिएको छु।
अवसर बढी छन् कि चुनौती बढी?
यो सरकारसँग चाहिँ अवश्य पनि चुनौतीहरू पनि पर्याप्त मात्रामा चुनौतीहरू छन्। त्यो चुनौतीको सामना गर्नको निम्ति अवसरलाई चाहिँ राम्रोसँग सदुपयोग गर्नुपर्ने हुन्छ। चुनौतीको कुरा भन्ने हो भने वास्तवमा चुनौतीहरू पनि 3 प्रकारका चुनौतीहरू मैले देखिरहेका छु। एउटा त के भने, अर्थव्यवस्थामा चाहिँ हिजो देखि नै रहेका चुनौतीहरू, जस्तो उदाहरणको लागि जुन एउटा बाह्य क्षेत्र छ, हाम्रो आयात र निर्यातको बीचको जुन ठूलो डिफरेन्स छ, व्यापार घाटा, जुन ठूलो मात्रामा व्यापार घाटा छ, त्यो व्यापार घाटा कसरी पूर्ति गर्ने एउटा यो चुनौती छ। त्यसै गरी मुलुकमा आम बेरोजगारी छ, युवाहरू बाहिर गएर काम गर्न बाध्य भएका छन्, कसरी मुलुकमा रोजगारी सृजना गर्ने यो पनि एउटा चाहिँ पहिलेदेखिको चुनौतीको कुराहरू छ। त्यसै गरी मुलुकमा यो लामो समयको संक्रमण कालले गर्दाखेरि मुलुकका संयन्त्रहरू, तपाईँको कर्मचारी संयन्त्र भन्नुहोस् अथवा अरू विभिन्न संस्थानहरू भन्नुहोस्, त्यहाँ एउटा काम गर्ने किसिमको एउटा वातावरणको अभाव छ, सुशासनको अभाव छ, चेन अफ कमान्डको अभाव छ, यो सारा कुरालाई कसरी ट्र्याकमा ल्याउने यो पनि महत्वपूर्ण चुनौती छ। यो चाहिँ के भन्दाखेरि पहिलेदेखि आएको चुनौती एउटा कुरा हो। अर्को कुरा, भर्खरै निवर्तमान सरकारले कतिपय आर्थिक दायित्वहरू सिर्जना गरेको छ, त्यो दायित्वहरू सिर्जना गरे हुनाले ती दायित्वहरू पूरा गर्ने अथवा त्यो दायित्वहरूको बारेमा के निर्णय गर्ने भन्ने चुनौती पनि छ, किनभने त्यसले धेरै आर्थिक दायित्वहरू सिर्जना गरेर भर्खरै सरकार चाहिँ निवर्तमान भएको छ, यो दोस्रो हो। तेस्रो चुनौती के हो त भन्दाखेरि, आफैले आफैलाई च्यालेन्ज दिएर यो सरकार आएको हो। किन भन्दा यसले जुन घोषणा पत्र ल्याएको छ, मुलुकको एउटा आमूल परिवर्तन गर्ने, रूपान्तरण गर्ने र एउटा समृद्ध नेपाल र सुखी नेपाली बनाउने जुन एउटा ड्रीम लिएर त्यो जनता समक्ष वाचा कबुल गरेर आफैले आफैलाई चुनौती दिएर जुन आएको छ, यो चुनौती पूरा गर्ने पनि यसको निम्ति चाहिँ ठूलो अभिभार छ।
निवर्तमान सरकारले कतिपय घोषणा गरेका, निर्णय गरेका कार्यक्रमहरूलाई निरन्तरता दिनु परेका कारण बढी चुनौती छ कि उसैले घोषणा गरेका कार्यान्वयनका लागि चुनौती छ?
कार्यान्वयनको हिसाबले हेर्ने हो भने बढी चुनौतीपूर्ण त के भन्दाखेरि घोषणा पत्रमा आएका कुराहरू, जसले चाहिँ पूर्वाधार निर्माणको कुराहरू, रोजगारी सृजनाको कुराहरू, मुलुकको औद्योगिकरणको कुराहरू, त्यसै गरी एउटा जलवायु सापेक्ष विकासका कुराहरू, यो जुन कुराहरू घोषणा गरेको छ समयबद्ध तालिकाका सहित लक्ष्यका साथ घोषणा गरेको छ, यो बढी चुनौतीपूर्ण छ। तर यो चुनौती सामना गर्ने एउटा अवस्थामा अर्को एउटा अनपेक्षित किसिमबाट एउटा गलत ढंगबाट जुन अनावश्यक दायित्व सृजना गरेर जुन एउटा प्रभाव पार्न खोजिएको छ त्यसले यसलाई अलिकति डिस्टर्ब गर्छ भन्ने मलाई लाग्छ।
यहाँले भर्खरै मात्र निवर्तमान भएको सरकारले घोषणा गरेको 65 वर्षमै वृद्ध भत्ता तथा अरू आर्थिक दायित्वको विषयमा कुराकानी गर्नुभयो। त्यति नै बेला अहिलेका प्रधानमन्त्री, उहाँले सार्वजनिक कार्यक्रममा पनि भन्नुभएको थियो कि शेरबहादुर देउवा नेतृत्वको सरकारले जति पनि निर्णय गरेका छन् ती निर्णयहरू म खारेज गर्छु भनेर। खारेज गर्न कतिको उपयुक्त देख्नुहुन्छ अनि यसले जनमासमा जाने सन्देश कस्तो हुन सक्ला?
एउटा अप्ठ्यारो परिस्थिति के हुन्छ भन्दाखेरि जुन किसिमको एउटा सामाजिक सुरक्षाको नाममा अथवा जनतालाई सहुलियत दिने नाममा जुन घोषणा भइराखेका हुन्छन् ती घोषणाहरूलाई तपाईँको कम्प्लिटली बदल्नु एउटा चाहिँ जनमानस सापेक्ष हुन गाह्रो हुन्छ। किन भन्दाखेरि तपाईँको यस किसिमको एउटा वितरणमुखी जहाँ उत्पादन केही भइराखेको छैन, आमदानी भइराखेको छैन र सामान्य तात्कालिक एउटा सामान्य राहतको हिसाबबाट जाँदाखेरि मुलुकमा एउटा दिगो विकासको अवस्था सृजना गर्न सकिन्छ, यो सबैलाई थाहा छ। तर के भन्दाखेरि तपाईँको घोषणा भइसकेपछि कतिपय अप्ठ्यारो हुन्छ। जस्तो 65 वर्षको कुरा गर्ने हो भने वास्तवमा यो 65 वर्षको उमेरको कुराले गर्दाखेरि अहिले चाहिँ दुर्गम जिल्लाहरूको केसमा तपाईँको 65 वर्ष नै एउटा वृद्ध भत्ताको उमेर थियो, 65 वर्ष नै थियो त्यो। यो सुगम क्षेत्रहरूमा मात्रै 70 वर्षको अवस्था हो। त्यस हुनाले के भन्दाखेरि यस यो घोषणाले चाहिँ दुर्गम क्षेत्रका मानिसहरूलाई जसको चाहिँ तपाईँको चाहिँ यो आयु भन्नुहोस् न तपाईँको चाहिँ आयु चाहिँ अलिकति कम, किनभने विभिन्न किसिमको विपन्नताको कारणले गर्दाखेरि, सुविधाको कमीको कारणले गर्दाखेरि त्यो क्षेत्रका जो चाहिँ अलिकति हार्डसिपमा हुन्छन् उनीहरूको चाहिँ एउटा चाहिँ आयु चाहिँ कम भएको देखिन्छ। त्यो क्षेत्रका जनताको निम्ति चाहिँ के भन्दाखेरि 65 वर्ष नै छ र अहिलेको घोषणाले पनि त्यसलाई 60 वर्ष गरेको छैन। त्यस हुनाले के हो भन्दाखेरि या त हाम्रो मुलुकको विभिन्न क्षेत्रमा मानिसहरूको पूर्ण आयु कति छ अहिले, होइन लाइफ एक्सपेक्टेन्सी भन्छ हामीले, त्यो लाइफ एक्सपिरियन्स कति छ त्यो कुरा हेरेर विभिन्न समुदाय वर्ग क्षेत्रको हिसाबले हेरेर अलिकति साइन्टिफिक हिसाबबाट कहाँ कति तोक्ने भन्ने कुरो त्यो एउटा आफ्नो वैज्ञानिक कुरा हुन्थ्यो होला। तर अहिले जसरी तोकिएको छ वास्तवमा एउटा इन्फर्मेसनै राम्रोसँग नलिइकन तोकिएको छ, यसले गर्दाखेरि एउटा ठूलो एउटा धनराशि चाहिँ त्यसको निम्ति खर्च हुने देखियो। त्यसै गरी जस्तो शहीदहरूको कुराहरूमा पनि के भयो भन्दाखेरि एउटा एकमुष्ट हिसाबबाट शहीदहरूको घोषणा जुन गरिएको छ वास्तवमा उहाँहरूको त्याग तपस्या बलिदान त्यो होला, तर पनि के भन्दाखेरि यसका आर्थिक दायित्वहरू जुन छन् र यसको जुन आर्थिक पक्ष छ त्यसले अहिले तत्कालै भर्खरै यत्रो ठूलो चाहिँ एउटा संक्रमणबाट अगाडि आएको मुलुक जसको चाहिँ तपाईँका आर्थिक स्रोतहरू सीमित छन् तर खर्चका दायित्वहरू यो तीन तहको सरकारको निर्माणपछि खर्चका दायित्वहरू वात्तै बढेका छन्, यो अवस्थामा तपाईँले यस किसिमका घोषणा गर्न जायज थियो कि थिएन, यो उपयुक्त हो कि होइन, आवश्यक हुनसक्छ कतिपय कुरा तर यो समय उपयुक्त हो कि होइन, यो समयमा गर्नु आवश्यक थियो कि थिएन भनेर चाहिँ एउटा विवेकशील ढङ्गबाट सोच्नुपर्ने थियो। तर जे भइसक्यो भइसकिसकेपछि तपाईँको यो खारेज गर्ने कति खारेज होला, उपयुक्त निर्णय होला के होला त्यो सरकारले निर्णय गर्ने कुरो हामीले बाहिरबाट भन्न सक्दैनौँ। तर पनि कतिपय चाहिँ सरकारले गरिसकेका कुराहरूलाई चाहिँ तपाईँको तुरन्तै खारेज गर्न कतिपय कुरा नमिल्ने पनि हुनसक्छ, जसले गर्दाखेरि के भन्दाखेरि एउटा दायित्व वहन गर्नुपर्ने पनि हुनसक्छ, त्यसले गर्दाखेरि यो एउटा थप एउटा अनपेक्षित दायित्व आएको मलाई लाग्छ।
तर वाम गठबन्धनको घोषणा पत्रमै पनि अहिले 2000 पाइराखेका वृद्ध वृद्धलाई हाम्रो सरकार आएमा 5000 बनाइनेछ भनेको रहेछ। 2,000 to 5,000 बनाइनु र 65 वर्षमा झारिनु कुन चाहिँको चाहिँ आर्थिक दायित्व बढी हुन सक्छ राज्यमाथि?
अब त्यो किसिमको चाहिँ क्यालकुलेसन अहिले भएको छैन। 2,000 to 5,000 बनाउने कुरो पनि के भन्दाखेरि कुनै पनि आर्थिक दायित्वको घोषणा त्यो स्रोतको व्यवस्था गरेर चाहिँ बजेट मार्फत गरिने कुरा हो। यो कुनै पनि दिन चाहिँ प्रधानमन्त्रीलाई लाग्यो एउटा घोषणा गरिदिएर चाहिँ आर्थिक दायित्व बजेटमा व्यवस्था नभएको कुराको घोषणा गर्ने अधिकार चाहिँ कि त के भन्दाखेरि तपाईँको राष्ट्र विप्लवको बेला हुनु पर्यो अथवा चाहिँ ठुलो चाहिँ एउटा प्राकृतिक विपत्तिको अवस्था आयो त्यो बेलामा सरकार प्रमुखहरूले कतिपय चाहिँ अतिरिक्त तपाईँको आर्थिक कुराहरूको घोषणा गर्नुपर्ने हुन्छ गर्छन्। तर जुन कुरा चाहिँ तपाईँले बजेटबाट ल्याउन सकिन्छ बजेटको बेलामा ल्याउन सकिन्छ त्यसलाई चाहिँ एउटा चाहिँ प्रक्रियाबाट अनुमोदन गरेर जानुपर्ने हुन्छ। त्यस्ता कुरामा चाहिँ तपाईँले बाह्रै मास घोषणा गर्ने चलन चाहिँ कुनै पनि मुलुकमा हुन्न र त्यो गर्ने तपाईँको अधिकार पनि वास्तवमा सरकारहरूलाई हुँदैन। उनीहरूले एउटा चाहिँ निश्चित प्रक्रियाबाट निश्चित समयमा स्रोत व्यवस्थापन गरेर ल्याउनु पर्ने हुन्छ।
तर घोषणा पत्रमै उल्लेख गरेपछि त अब नागरिकले त अपेक्षा त गर्ने भयो यो सरकारसँग।
यो सरकारले जुन किसिमको 5,000 पुर्याउँछु भनेको छ र यो सरकारको तपाईँको 5 वर्षको जुन अवधि छ 5 वर्षको अवधिमा यो सरकारले मलाई लाग्छ ती कुराहरूलाई ख्याल गर्नुपर्ने हुन्छ। किनभने जनताको अगाडि वाचा गरिसकेपछि त्यो वाचा पूरा गर्नुपर्ने दायित्व हुन्छ। अझ सिनियर सिटिजनहरूको बारेमा जुन कुराहरू गरिएको छ त्यो एउटा आफूले आदर गर्नुपर्ने एउटा त्यो उमेर समूह पनि हो जसले गर्दाखेरि यो कुरालाई यो सरकारले पूरा गर्नुपर्छ। यो सरकारसँग 5 वर्षको अवधि छ र 5 वर्षभित्रमा उसले यो काम गर्छ होला भन्ने मलाई लाग्छ।
अब यहाँले अघि पनि आफैले घोषणा गरेका कुराहरूले गर्दाखेरि पनि सरकारलाई अलिकति बढी नै चुनौती छ, उसले लोकप्रिय कार्यक्रमहरू पनि ल्याएको छ भन्ने कुरा गर्नुभयो। वाम गठबन्धनको एउटा घोषणापत्र, चुनावी घोषणापत्रको एउटा मुद्दामा थियो आगामी 10 वर्षभित्र 20,000 मेगावाट बिजुली, यो कतिको सम्भव देख्नुहुन्छ?
आगामी 10 वर्षभित्र चाहिँ हाम्रो चाहिँ 15,000 20,000 होइन, सुरुमा 20,000का कुरा भयो होला तर पछि चाहिँ जुन चाहिँ घोषणापत्र को अन्तिम रूप हुँदाखेरि 15,000 मेगावाट बिजुलीको कुराहरू भएको छ र यो 15,000 मेगावाट बिजुली चाहिँ जलविद्युत मात्रै होइन सबै किसिमका वैकल्पिक ऊर्जाहरू लगायत त्यो किसिमकोबाट गर्ने भनेर भनेको र यो घोषणा के भन्दाखेरि वास्तवमा 10 वर्षमा 10,000 मेगावाट जलविद्युतको कुराहरू चाहिँ हामीले 2 पटकसम्म घोषणा गरेका हौँ। यो अहिले 2 वर्ष अगाडि पनि त्यो घोषणा भयो, त्योभन्दा अलिकति 65 पनि त्यो घोषणा भएको थियो र केही वर्कआउट भएर अगाडि बढिराखेको पनि छ। अहिलेको अवस्था भनिदियो भने हामीले अहिले मुलुकमा करिब चाहिँ 4,000 मेगावाटसम्मको चाहिँ 4-5,000 मेगावाटसम्मको अरू 2-3 वर्षमा 4-5,000 मेगावाटसम्मको विद्युत चाहिँ उपलब्ध हुने अवस्थाहरू मुलुकमा छ 4-5 वर्षभित्र। अब यही बेलामा चाहिँ अहिले जुन चाहिँ तयारीका क्रममा भएका आयोजनाहरूलाई सञ्चालन गरेर जाने र केही चाहिँ वैकल्पिक ऊर्जासँग सम्बन्धित अलिकति ठुला ग्रिड कनेक्टेड तपाईँको इलेक्ट्रिसिटीहरू भन्नुहोस् न, त्यो वायु ऊर्जा पनि हुनसक्छ, सौर्य ऊर्जाहरू पनि हुनसक्छ र यो चाहिँ जुन चाहिँ हाइड्रो पनि हुनसक्छ, त्यसलाई चाहिँ युद्ध स्तरमा गर्ने हो भने हामीले 10 वर्षमा होइन कि 10 वर्षको अलिकति 1-2 वर्ष यताउति हुनसक्ला तर गर्न नसकिने लक्ष्य होइन तयारी भएका योजनाहरूलाई अगाडि बढाउन सक्छ। जस्तो भनौँ हामीले पञ्चेश्वरको पनि अब डिपिआर करिब तयार भएको अवस्था छ, पञ्चेश्वरलाई पनि 8-10 वर्षमा हामीले चाहिँ अगाडि बढाउन सक्ने अवस्था हुन्छ जसबाट हाम्रो चाहिँ 1 किसिमको 3,000 मेगावाट त्यसबाट आउँछ नेपालको भागमा पनि 6,000 मेगावाट प्रोजेक्टको। त्यसै गरी कतिपय प्रोजेक्टहरूको चाहिँ वर्कआउट भएको छ र त्यो कुरा हुनसक्छ। अलिकति घोषणापत्रमा केही अलिकति के भन्दाखेरि अलिकति उच्च आकांक्षासहित चाहिँ आउन सक्छ तर त्यसलाई कार्यान्वयन गर्नको निम्ति सुरुको वर्षदेखि नै योजनाबद्ध हिसाबबाट लाग्नुपर्ने चाहिँ हुन्छ।
अब गरिबीको रेखामुनि रहेका नागरिकलाई गरिबीबाट मुक्त गराउने कुराका बारेमा कुराकानी गरौँ। जस्तो 10 वर्षमा गरिबीको रेखामुनि रहेका सबैलाई गरिबी मुक्त बनाउने भन्ने पनि यो सरकारको एउटा घोषणापत्रमा छ, यसका लागि चाहिँ के कस्ता चुनौती देख्नुहुन्छ?
गरिबीको रेखामुनि भएका परिवारलाई गरिबी मुक्त गर्न हुने सबभन्दा पहिलो चुनौती के हो भने अहिले जुन किसिमबाट गरिबीलाई एड्रेस गरिएको छ त्यो विप्रेषणको आधारमा एड्रेस भएको छ। स्वयं व्यक्तिहरू चाहिँ बाहिर गएर अनि पैसा पठाएर आफ्नो परिवारको चाहिँ शिक्षा दीक्षा स्वास्थ्यको व्यवस्था आफै गरेको अवस्था छ। सरकारले आफ्नो ढुकुटीबाट जुन व्यवस्था गरेको छ त्यसैले नै यो सबै चाहिँ शिक्षा स्वास्थ्यमा चाहिँ हाम्रो चाहिँ जुन किसिमको प्रगति भएको छ त्यो मान्ने हो भने त्यो अलिकति गलत हुन्छ, किनभने व्यक्तिहरू स्वयंले आफूले निर्णय गरेर चाहिँ जुन चाहिँ रेमिटेन्स अर्न गरेको छ र त्यो रेमिटेन्सबाट भएको छ। तर यो रेमिटेन्सबाट प्राप्त आयबाट जुन शिक्षा र स्वास्थ्यमा केही सुधार भएको छ यो दिगो रूपमा हुँदैन। दिगो रूपमा किन हुँदैन भने एउटा व्यक्ति 10 वर्षसम्म खाडी मुलुकमा काम गरिसकेपछि त्यसको स्वास्थ्य जर्जर हुन्छ। त्यो अमुक परिवारको भनियो भने 10 वर्षसम्म त त्यो बच्चाले चाहिँ एक किसिमले स्कुल पनि पायो, तपाईँको मेडिसिन पनि पायो, तर 10 वर्षपछि उसको चाहिँ बाबुआमाहरू काम गर्न नसकेर नेपाल फर्किसकेपछि उनीहरूको आर्थिक हैसियत के हुने, उनीहरूको आमदानीको कुरा के हुने र त्यसमा चाहिँ के भने बच्चाको भविष्य चाहिँ डिपेन्ड हुने हुन्छ। त्यसले गर्दाखेरि यो रेमिटेन्स चाहिँ सस्टेनेबल एउटा दिगो आएको रूपमा होइन, सरकारले त्यसको निम्ति चाहिँ मुलुकमै रोजगारीहरू सृजना गर्ने, मुलुकमै त्यो किसिमको शिक्षा स्वास्थ्य जुन अहिले मौलिक अधिकारको रूपमा पनि संविधानमा चाहिँ आएको छ त्यसलाई ग्यारेन्टी गर्नको निम्ति चाहिँ त्यो किसिमबाट व्यवस्थापन गर्ने हिसाबबाट सरकार जानुपर्ने हुन्छ। सरकारले एउटा व्यवस्थित ढङ्गबाट योजनाबद्ध ढङ्गबाट यी कुराहरू जनताको निम्ति आवश्यक एउटा बाँच्नको निम्ति एउटा अलिकति चाहिँ स्तरीय जीवन व्यक्त गर्न व्यतीत गर्नको निम्ति आवश्यक कुराहरूको व्यवस्था सरकारले गर्नुपर्ने हुन्छ।
सरकारले 10 वर्षभित्र 10 लाख युवालाई रोजगार दिने भनेको छ।
हजुर, अब 10 वर्षभित्र 10 लाख युवालाई रोजगार दिने भन्ने कुरामा के हो भन्दाखेरि त्यो रोजगार के हो भने सरकारले दिने मात्रै होइन कि स्वरोजगारको कुरा पनि हो। यदि जनताहरूलाई चाहिँ के भन्दाखेरि स्वरोजगारमा आफैले आफ्नो रोजगार क्रिएट गर्ने र आफूले क्रिएट गरेको रोजगारमा राम्रोसँग चाहिँ के भन्दाखेरि अरूलाई पनि तपाईँको रोजगारी आउन सक्ने हो भने त्यसले चाहिँ समस्या चाहिँ धेरै मात्रामा हल हुन्छ। किनभने यो 10 लाखको टार्गेट हुनसक्छ 12 लाख पनि हुनसक्ला, किनभने अहिले त के भन्दा 10 लाख भनेको ज्यादै ठुलो होइन। जब एउटा अभियानको रूपमा चाहिँ तपाईँको उत्पादन थालिन्छ, अभियानको रूपमा सेवा क्षेत्रहरूको विस्तार हुन थाल्छ, अभियानको रूपमा चाहिँ तपाईँको गाउँ गाउँमा चाहिँ इकोनोमिक एक्टिभिटीहरू बढ्न थाल्छन् त्यो बेला सम्भव छ। किनभने हामी एकात्मक सरकारबाट यो जुन चाहिँ संघीय सरकारमा हामी किन गएको भन्दाखेरि चाहिँ जुन चाहिँ तपाईँको स्थानीय तहमा लिडरसिपहरू जुन छ नि आज हरेक गाउँपालिकाले के सोच्नु पर्यो भने मेरो गाउँमा उत्पादन र रोजगारी कसरी सृजना गर्ने भनेर उसले सोच्नु पर्यो, किन ऊ स्वयं सरकार हो। त्यसै गरी नगरपालिकाले मेरो नगरपालिका क्षेत्रभित्र चाहिँ उत्पादन र रोजगारीका चाहिँ एक्टिभिटीहरू कसरी बढाउने भनेर त्यसरी एउटा जिम्मेवारी बोधका साथ उहाँहरूले चाहिँ काम गर्न थाल्नुभयो, योजनाबद्ध ढङ्गले काम गर्न थाल्नु भने मेचीदेखि महाकालीसम्म चाहिँ फरक फरक चाहिँ तपाईँ सरकारहरूले चाहिँ फरक फरक नेतृत्वले त्यो काम गर्न थाल्ने हुन्छ। हिजो जस्तो चाहिँ सरकारको केन्द्रीय सरकारको मुख ताक्ने अवस्था चाहिँ हुँदैन। तर यसको निम्ति के गर्नु पर्छ भने उहाँहरूले अहिले यदि चाहिँ केन्द्रको मुख ताक्ने आज पनि सङ्घबाट कति पैसा आउँछ, सङ्घबाट के कार्यक्रम आउँछ, सङ्घीय सरकारबाट के कार्यक्रम राखेर आउँछ भन्नुभयो भने यो 10 लाखको चाहिँ होइन कि 5 लाखको पनि चाहिँ टार्गेट पुरा हुँदैन। जब उहाँहरू चाहिँ स्थानीय सरकारहरू प्रदेश सरकारहरू आफ्नो जिम्मेवारी बोधका साथ चाहिँ तपाईँको इकोनोमिक एक्टिभिटीहरू चाहिँ बढाउने त्यहाँबाट रिसोर्सेसहरू चाहिँ परिचालन गर्न अगाडि बढ्ने हो भने मलाई लाग्छ अघिल्लो 3-4 वर्ष अलिकति अन्यल होला, किन कानुनको कुरा यी सबै कुराहरू व्यवस्था बुझ्नको निम्ति केही संक्रमण होला। तर पछाडिको चाहिँ 6-7 वर्ष चाहिँ उहाँहरू चाहिँ के भन्दाखेरि त्यो एउटा कार्यान्वयन गतिमा जान्छ, तर त्यो जिम्मेवारी बोध उहाँहरूले लिनुपर्छ।
तपाईँ अहिले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी अर्थविद डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँग हामीले खास गरी सरकारको अभिभारा र सरकारको चुनौतीका सवालमा पनि कुराकानी गर्यौं। अब हामी यो संघीयता व्यवस्थापनको आर्थिक पाटोलाई लिएर कुराकानी गरौं। संघीयता कार्यान्वयनका लागि सबैभन्दा चुनौतीको रूपमा आर्थिक पक्ष पनि उभिएको छ र जसका कारण यति बेला कर्मचारीको तलब समेत आन्तरिक ऋण उठाएर खुवाउनु परेको छ। यस्तो अवस्थामा वर्तमान सरकारले कसरी यो आर्थिक दायित्वलाई व्यवस्थापन गर्न सक्छ?
यो यहाँले अत्यन्तै महत्वपूर्ण चुनौतीको विषय उठाउनु हो। वास्तवमा हामीले अहिले 3 तहको सरकारको निर्वाचनहरू गर्यौं र यो संक्रमणकालीन अवस्थामा चाहिँ हामीले चाहिँ भन्नुहोस् न 64 जनाको चाहिँ मन्त्रीमण्डललाई पनि बिहोर्यौं र यो एउटा खर्च चाहिँ के भन्दाखेरि मितव्ययता विहीन हिसाबबाट लामो समयदेखि खर्च गर्ने परम्परा रह्यो। त्यो चाहिँ प्रोडक्टिभ सेक्टरमा उत्पादक सेक्टरमा पनि गएन र खालि र हामीले चाहिँ के भन्दा पुँजीगत खर्चहरू पनि गर्न सकेनौँ, जसले गर्दाखेरि चालू खर्च चाहिँ प्रशस्त मात्रामा हुने तर पुँजीगत खर्च नहुने हुँदाखेरि चाहिँ हाम्रा उत्पादनका आधारहरू विस्तार हुन सकेन, जसले गर्दाखेरि करका स्रोतहरू पनि हामीले त्यसको विविधीकरण गर्न सकिने अवस्थाहरू भएन। त्यही पहिलेदेखि नै आउनेलाई अलिकति चाहिँ तपाईँको कर प्रशासनलाई मजबुत बनाउँदै वर्षको चाहिँ 20-22% चाहिँ कर राजस्वमा वृद्धि गर्दै हामी अगाडि आइराखेका हौँ। अब अहिले आउँदाखेरि के भयो भन्दाखेरि तपाईँको खर्च चाहिँ वात्तै बढ्यो, यो जुन चाहिँ यो अहिले संघीयताको कार्यान्वयन क्रममा चाहिँ खर्च चाहिँ वात्तै बढ्यो। अब यो साल पनि के यो साल चाहिँ चुनावदेखि लिएर सारा कुराहरू यो चाहिँ व्यवस्थापन गर्नुपर्ने कुराले गर्दाखेरि अलिकति खर्च केही मात्रामा बढ्यो। अर्को कुरा के भन्दाखेरि खर्च बढ्दा बढ्दै पनि त्यसलाई चाहिँ मितव्य ढङ्गबाट स्रोत छैन भन्ने हिसाबले भन्दा पनि अलिकति बाँडफाँड गर्ने कुराहरू पनि अन्तिमसम्म पनि तपाईँको चाहिँ बाँडफाँडका कुराहरू पनि आए। तर अब यो सरकारलाई चाहिँ के भन्दाखेरि यो एउटा महत्त्वपूर्ण चुनौतीको विषय हो। एकातिर यो सरकारले जति चाह्यो त्यति कर उठाउन सक्ने कुरा पनि छैन, किन भन्दाखेरि कर भनेको कुरा त्यो भनेर मात्रै उठ्ने पनि होइन। अहिले हामी 730 अरब राजस्व हामी उठाउँछौँ, त अब बढ्यो भने पनि 100 अर्ब भन्नुहोस् न, करिब 100 अर्ब बढ्ला अथवा चाहिँ 150 अर्ब बढ्ला, त्यहाँभन्दा बढी बढ्न गाह्रो हुन्छ। अर्को कुरा हाम्रो आन्तरिक ऋण लिने पनि के छ भन्दाखेरि एउटा सिलिङ छ, हाम्रो कुल गार्हस्थ्य उत्पादनको 5% नबढाई मात्रै हामी चाहिँ आन्तरिक ऋण लिन सक्छौँ, त्यसको पनि एउटा सीमा छ। त्यसै गरी चाहिँ हामी अरू बाह्य ऋण लिने कुराहरूमा पनि तपाईँको चाहिँ हामीले चाहेको बेलामा हामीले चाहेका कुराहरूमा तत्कालै सम्पूर्ण ऋणहरू लिन पनि गाह्रो छ। त्यस हुनाले हामीले अहिले गर्नुपर्ने कुरा के हो भन्दाखेरि अहिले तत्काल र स्थानीय र प्रदेश तहमा पनि जुन किसिमको कर उठाउने अधिकारहरू छ त्यो अधिकारलाई पनि हामीले ऐनहरू यी सबै कुराहरू प्रशिक्षणहरू क्यापासिटी बिल्डिङहरू राम्रोसँग नभइसकेका हुनाले त्यो जुन अपेक्षा छ त्यो अपेक्षा गरिएको गतिमा चाहिँ कर राजस्वहरू उठाउन सक्लान् भन्न सकिँदैन। त्यस हुनाले चाहिँ हाम्रो चाहिँ यो स्रोतहरूको चाहिँ लिमिटेसन अहिले छ, तर खर्चहरू बढिराखेको हुनाले हामीले अहिले गर्नुपर्ने कुरा के हो भन्दाखेरि एउटा त मितव्ययिता अपनाउनु पर्ने नम्बर एक, नम्बर दुई अहिले गर्नुपर्ने खर्चलाई चाहिँ प्राथमिकीकरण गरेर यो साल केमा गर्ने अर्को साल कसरी जाने यसरी चाहिँ के भन्दाखेरि खर्चको प्राथमिकीकरण गरेर सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। सिक्वेन्सिङ गरेनौँ र सबै ठाउँमा एकैचोटि तपाईँको चाहिँ कार्यालय भवनहरूको निर्माणदेखि लिएर नयाँ निर्माणहरू सुरुवात गर्ने सबै प्रदेशहरूमा चाहिँ तपाईँको जुन चाहिँ एउटा पूर्वाधारको लागि चाहिँ ठुल्ठुला योजनाहरूको चाहिँ सुरुवात गर्ने किसिमको चाहिँ अहिले तत्कालै गऱ्यौँ भने के भन्दाखेरि त्यो डेफिसिट चाहिँ यस्तो हुन्छ कि जसले गर्दाखेरि बजेटको ठुलो अभाव हुन्छ।
त्यो खर्चको प्राथमिकीकरण भनेको चाहिँ के हो, कस्तो हो
प्राथमिकीकरण भनेको के भन्दाखेरि अहिले जुन किसिमको अस्ति आयो नि, जस्तो यो प्रदेश र स्थानीय निकायको निम्ति अहिले चाहिँ जुन यो व्यवस्थापन गर्न संघीयतालाई कार्यान्वयन गर्ने क्रममा चाहिँ करिब 8 खर्ब रुपियाँ जति लाग्न सक्छ भनेर एउटा एसेसमेन्ट चाहिँ अर्थ मन्त्रालयले आएको थियो। हामी बाहिरकालाई के पर्यो भन्दाखेरि अहिले यो सालै त्यो 8 खर्ब रुपियाँ चाहिँ चाहिने हो कि भन्ने भयो नि, तर ती निर्माणका कुराहरू पनि हामीलाई यो साल कति निर्माण गर्न सकिन्छ, किनभने हाम्रो निर्माणको निम्ति त हामीले चाहँदा चाहँदै पनि हुँदैन नि, निर्माणको आफ्नो प्रक्रियाहरू छ, त्यसका टेन्डरहरू छ, त्यो ठेकेदारहरूको उपलब्ध हुनुपऱ्यो, काम गर्ने मानिसहरूको उपलब्ध हुनुपऱ्यो, यो साल कति काम गर्न सकिन्छ त्यति नै बजेटको व्यवस्था गर्दाखेरि भयो नि। त्यो ठुलो बजेटको लागि चाहिँ तपाईँले अहिले नै त्यो बजेटलाई चाहिँ क्याप्चर गरेर राख्नुपर्ने जरुरी भएन। त्यस हुनाले स्थानीय निकाय र तपाईँ स्थानीय तह र प्रदेशहरूले पनि आफूलाई चाहिने मिनिमम जुन चाहिँ के भन्दाखेरि कार्यान्वयन गर्न कति सकिन्छ कार्यान्वयन गर्न सक्ने तहसम्मको मात्रै माग एउटा अथवा चाहिँ त्यो किसिमको प्लानिङ गरेर चाहिँ उनीहरू पनि जानुपर्ने हुन्छ। केन्द्रले पनि अहिले चाहिँ के भन्दाखेरि तपाईँको जुन बेसिक कुराहरू यसले त पूर्वाधारको चाहिँ 5 वर्षभित्र पूर्वाधारहरू चाहिँ तयार गरिदियो भनेको छ नि, पूर्वाधार त खर्चिलो कुराहरू हो नि। त्यस हुनाले पूर्वाधारको केसमा पनि हामीले चाहिँ कुन पूर्वाधारहरूलाई चाहिँ अहिले चाहिँ बढी प्राथमिकता दिएर अगाडि बढाउने, कुन पूर्वाधारहरूको चाहिँ डिजाइनहरू प्लानहरू गरेर जाने भन्ने हिसाबबाट चाहिँ एउटा ठाउँमा चाहिँ बजेट थुपारेर राख्ने जस्तो छ नि, खर्च नहुने तर चाहिँ त्यो तपाईँको त्यसमा चाहिँ के भन्दाखेरि छुट्याएर राख्ने जुन छ नि त्यसलाई चाहिँ हुँदैन र त्यो गर्नु हुँदैन। अहिले चाहिँ बजेटको विन्यास चाहिँ खर्च हुने गरी र प्राथमिकताको क्षेत्रहरूमा बडो मोनिटर गर्दै चाहिँ त्यो चाहिँ बजेटको विन्यास चाहिँ गर्नुपर्छ भन्ने मलाई लाग्छ। अब यति हुँदाहुँदै पनि अहिले यो सालको बजेट भनेको चाहिँ तपाईँको 12 खर्ब 79 अरबको बजेट हो, अर्थात् करिब 13 खर्बको बजेट हो होइन, बजेट वर्षे नि तपाईँको करिब 1-2 खर्ब चाहिँ बजेट बढेको छ। त्यस हुनाले चाहिँ अब यो साल पनि बजेट चाहिँ मलाई लाग्छ 15 खर्बभन्दा कमको बजेट त यो साल पनि नहोला। 15 खर्ब रुपियाँको चाहिँ तपाईँको चाहिँ त्यो स्रोतको चाहिँ जोहो गर्ने जुटाउने कुरा छ नि, स्रोत जुटाउने कुराहरूमा पनि हामीले चाहिँ के भन्दाखेरि त्यो हिजोदेखिकै स्रोतहरू छन्, कतिपय चाहिँ खर्च नभएका स्रोतहरू छन्, कति जस्तो भनौँ इन्डियाकै हिसाबले लाइन अफ क्रेडिटका पैसाहरू छ, पुनर्निर्माणसँग आएका पैसाहरू पनि राम्रोसँग विन्यास हुन सकेको छैन, त्यसै गरी अरू चाहिँ तपाईँको यो चाहिँ पूर्वाधार निर्माणसँग आएका चाहिँ मल्टी ल्याटरल एजेन्सीहरूका पैसाहरू पनि खर्च भएको छैन। त्यो खर्च नभएका पैसाहरूबाट खर्च गर्न सकिने योजनाहरू जहाँ पैसा चाहिँ पहिले नै चाहिँ एक किसिमको चाहिँ कमिटमेन्ट छ तर अहिले खर्च भइराखेको छैन नि, त्यस्ता प्रोजेक्ट्सहरूलाई राष्ट्रिय प्राथमिकताको विषयलाई चाहिँ हामीले अगाडि बढायौँ भने अलरेडी एक किसिमले कमिटमेन्ट भइसकेका कुराहरू पनि अगाडि बढाउन सकिने हुन्छ। अर्को कुरा, अब हामीले ऋण लिने कुरामा चाहिँ प्रोडक्टिभ सेक्टरको निम्ति ऋण लिन चाहिँ डराउनु हुँदैन। ऋण चाहिँ के छ भन्दाखेरि हाम्रो अहिले हिसाब गरिदियो भने बाह्य ऋण कति छ त, टोटल ऋणको हिसाब गरिदियो भने करिब करिब चाहिँ यो साल चाहिँ 24% जिडिपीको 24% चाहिँ हाम्रो ऋण छ, 6 खर्ब जति छ ऋण चाहिँ बाह्य र आन्तरिक ऋण गर्दाखेरि तिर्न बाँकी त्यो छ, तर बाह्य ऋण मात्रै हिसाब गर्दाखेरि करिब 14-15% जिडिपीको हुन्छ। अब अरू मुलुकको उदाहरण हेर्ने हो भने तपाईँको भुटानले चाहिँ 118% चाहिँ जिडिपीको 118% ऋण ल्याएको छ, अमेरिकाको पनि त्यही हालत छ, जापानको त अझ बेपत्ता अगाडि छ। उनीहरूले चाहिँ ऋण लिए भनेर हामीले चाहिँ के भन्दाखेरि उनीहरूले गरे भनेर चाहिँ हामीले लिनुपर्छ भन्ने मेरो होइन, तर के भन्दाखेरि प्रोडक्टिभ सेक्टरमा खर्च गर्न निम्ति भोलि त्यसलाई चाहिँ एउटा उत्पादक क्षेत्रमा लगानी गर्नको निम्ति डराउनु पर्दैन, किनभने त्यसैबाट आमदानी भएर हामी चाहिँ त्यो ऋण तिर्न सक्छौँ। होइन त्यसरी ऋण लिएर हामीले चाहिँ वितरणमुखी कुराहरूमा खर्च गऱ्यौँ अथवा कर्मचारीको तलबहरू जसले चाहिँ कुनै किसिमको आमदानी निम्ति गयो भने राष्ट्र चाहिँ के भन्दा टाट उल्टाउने खतरा पनि हुन्छ, किनभने ग्रिसदेखि लिएर सारा हामी देशहरूको कहानी पनि सुनेका छौँ। त्यसले गर्दाखेरि हामीले अलिकति चाहिँ अस्टेरिटी भन्छ नि, त्यो अस्टेरिटी भनेको के भन्दाखेरि अलिकति कठोरपना, खर्च गर्नेमा कठोरपना, मितव्ययता, तर प्लान्ड वेमा, फेरि लगानी गरेनौँ भने त केही पनि उपलब्धि हुन्न, किनभने यो सरकारले त पुरा समयबद्ध लक्ष्यहरू छ नि। दुई
तर अहिलेको खर्चको स्वरूप हेर्दाखेरि चाहिँ कर्मचारी तथा अन्य तलब भत्ता यता वितरणका लागि नै बढी खर्च हुने, जसले गर्दाखेरि चालु खर्च चाहिँ धेरै देखिएको छ। पुँजीगत खर्च भनेको चाहिँ अहिले पनि यो 7 महिनामा लागिरहँदा पनि टोटल पुँजीगत विनियोजनको जम्मा जम्मी 20-21% मात्र खर्च भएको देखाउँदो रहेछ। यसले त फेरि यहाँले भने जस्तो अर्थात् राष्ट्रले अपेक्षा गरे जस्तो परिणाम त नदिने भयो।
यो कुरा के हो भन्दाखेरि यो सालको खर्च, यो सालको काममा चाहिँ यो सरकारले, अहिलेको सरकारले चाहिँ धेरै ठुलो प्रगति गर्न फड्को मार्न सक्दैन, किनभने अब समय पनि कम छ, यसलाई अहिले भएको समयलाई सदुपयोग गर्दै अलिकति यसलाई चाहिँ तपाईँको लगानी अथवा प्रयोग चाहिँ कार्यान्वयनमा चाहिँ अलिकति तदारता ल्याउने कुरा मात्रै गर्न सक्छ, धेरै ठुलो फड्को मार्न सक्छ। उदाहरणलाई यो सालको चाहिँ हाम्रो चाहिँ लक्ष्य चाहिँ 7.2% तपाईँको चाहिँ आर्थिक वृद्धि दर हो, तर त्यो त हासिल हुनेवाला छैन। अर्को कुरा, जुन 7% भन्नुभयो, के अरे 20% भन्नुभयो, वास्तवमा हिजो अस्तिका बजेटहरूको पनि ट्रेन्ड हेर्ने हो भने पछिल्लो 3-4 महिनामा चाहिँ म्याक्सिमम खर्च हुने, अगाडि चाहिँ यस्तै लेत्रपत्रै थियो, तर यो साल चाहिँ चुनावको वर्ष भएको कारणले गर्दाखेरि पनि धेरै जसो चाहिँ के भन्दाखेरि एउटा डिस्टर्बेन्स भयो पनि होला, किनभने चुनाव भएपछि कर्मचारीहरू त्यहाँ खटिनेदेखि लिएर सारा कुरा सरकारको ध्यान पनि त्यता, यो कुरा पनि भयो होला, किन हामीले फ्याक्टलाई अलिकति मान्नु पनि पर्ने हुन्छ, त्यसले पनि डिस्टर्ब गर्यो होला। अर्को कुरा के हो भने हाम्रो जुन चाहिँ यो पुँजीगत खर्च र चाहिँ चालु खर्चको जुन वर्गीकरण छ नि, यो अन्तर्राष्ट्रिय तहको वर्गीकरणमा हामी गाह भएर मात्रै हो। पहिलाको हाम्रो हिसाबले हेर्नु भने विकास खर्च र चाहिँ साधारण खर्च भन्ने पहिलाको वर्गीकरण थियो, त्यसले चाहिँ अलि विकासमा कति पैसा गयो, साधारण खर्च कति गयो देखाउँछ, यसले त्यति मास्क गर्छ के। उदाहरणको लागि अहिले स्थानीय निकायमा अनुदानको रूपमा चाहिँ 2 खर्ब 25 अर्ब चाहिँ तपाईँको स्थानीय तहलाई, 7 अर्ब चाहिँ तपाईँको प्रदेशलाई चाहिँ छुट्याइएको थियो यो बजेटबाट। त्यो केमा जान्छ त भनिदिन्छ भन्दाखेरि चालु खर्च भनिदिन्छ क्या, तर स्थानीय तहमा गएको पैसा त कतिपय त विकास निर्माण जान्छ नि, त्यसबाट त विकास हुन्छ नि, विकास खर्चमा पनि जान्छ त्यो पैसाहरू, त्यो चाहिँ यसले देखाउँदैन क्या। त्यसमा वर्गीकरणका पनि समस्या छन् कतिपय, त्यसले पनि यो चाहिँ हाम्रो चाहिँ खर्च धेरै भएको देखिन्छ। अर्को हाम्रो चाहिँ फजुल खर्चमा के छ भन्दाखेरि तपाईँको एउटा ट्रेनिङका कुराहरू चाहिँ तपाईँको सबैका ट्रेनिङ भन्यो तर त्यो इफेक्टिभहरू छैन, विदेश भ्रमणका कुराहरू भन्यो ती कुराहरू पनि छन्। त्यसै गरी चाहिँ अहिले चाहिँ कर्मचारीको हिसाबले गर्दाखेरि जुन गोल्डेन ह्यान्डसेकको चाहिँ स्किम अहिले ल्यायो नि, हेर्नुहोस् फेरि यो के भन्दा असमयमा ल्यायो, एकातिर चाहिँ तीनवटै तहका सरकारको निम्ति कर्मचारीको व्यवस्था गर्नुपर्ने अवस्था छ, हामीलाई त कर्मचारी आवश्यक छ नि, तिनै तहमा कर्मचारीहरूको आवश्यक छ, कर्मचारी नभएर चाहिँ तपाईँले स्थानीय तहले काम गर्न सकिन्न भनेर हामी चाहिँ विभिन्न बेलामा चाहिँ बोलेका सुनिन्छन्। अर्कोतिर भएका कर्मचारीहरूलाई चाहिँ तपाईँले के गर्नुभयो त भन्दाखेरि एउटा आकर्षक चाहिँ तपाईँको ऊ चाहिँ दिएर यो चाहिँ एउटा स्किम दिएर उनीहरूलाई चाहिँ बाहिर जानु उत्प्रेरित गर्नुभयो। तपाईँले कर्मचारीहरूलाई के भन्दाखेरि एउटा राष्ट्र सेवक मानिसहरूले राष्ट्रको अवस्था अनुसार विनियोजन गर्ने कुरा उहाँहरूलाई त्यो विन्यास गर्ने कुरामा चाहिँ भन्दा पनि के भन्दाखेरि यदि मान्नुहुन्न भने उहाँहरूलाई चाहिँ एउटा ह्यान्डसम दिएर हटाउँ, होइन 50 वर्ष पुगेछ भने तपाईँको चाहिँ 6-7 वर्षको दिएर गुजाउँ भन्दाखेरि अहिले हामीले त्यो फन्ड चाहिँ अहिले त्यो कामको निम्ति खर्च गर्न सकिने अवस्था हो, अहिले त्यो फन्ड चाहिँ यो स्किम उपयुक्त हो त, अहिले गोल्डन ह्यान्डसेकको स्किम अहिले उपयुक्त हो त, कुन दृष्टिले उपयुक्त हो, न हामीसँग रिसोर्सेस प्रशस्त भएको कारणले हो, न हामीसँग कर्मचारी ज्यादै नै धेरै भएको कारणले हो, न हामीले चाहिँ अहिले चाहिँ तपाईँको चाहिँ यो कर्मचारी जाना साथ अर्को कर्मचारी त्यही हिसाबले भर्ना गर्न तत्काल सकेर चाहिँ कामलाई अगाडि बढाउन सक्छौँ भन्दाखेरि कतिपय डिसिजनहरू के छ भन्दाखेरि तपाईँको एउटा हुइमका भरमा चाहिँ डिसिजन गर्दाखेरि पनि त्यसले चाहिँ एउटा ठुलो असर पर्छ, यसको फाइनान्सियल असर त छ नि, भोलि गएर 20,000 कर्मचारीहरू बाहिर गयो भने त्यसले त्यसको निम्ति चाहिँ तपाईँ गोल्डन ह्यान्डसेकको निम्ति जाने रकम कति हो त, त्यसको व्यवस्था के हो, हो यस्ता कुराहरूले गर्दाखेरि पनि यो सरकारलाई चाहिँ चुनौतीहरू होइन, यो सरकारलाई चाहिँ सुरुमै कतिपय कुराहरू चाहिँ एउटा चुनौतीबाट सुरु गर्नुपर्ने, अहि मैले भने आफैले आफूलाई दिएका चुनौतीहरू, अघिल्लो सरकारले दिएका चुनौतीहरू, अर्थव्यवस्थामा हिजो देखिरहेका चुनौतीहरू, यी सारा चुनौतीहरूको एउटा चाङहरू छ र यसलाई चाहिँ के भन्दाखेरि जुन अवसरहरू छ र जुन किसिमको जनताले विश्वास गरेको छ र जनसमर्थन छ त्यो जनसमर्थन आधारमा चाहिँ नेपालको सम्पूर्ण रिसोर्सेसहरू, नेपालको सम्पूर्ण मानव संसाधनहरू र यो नेपाली जनताहरूलाई तपाईँले अब चाहिँ चुनाव जितिसकेपछि सरकार बनाइसकेपछि तेरो मेरो होइन कि उपयुक्त मानिसहरूलाई उपयुक्त ठाउँमा उपयुक्तै ढङ्गले सबै मान्छेको किन बहुदलीय व्यवस्था भएपछि दलमा आस्था एउटा दलमा आस्था हुनु स्वाभाविक हो, दलीय आस्थाकै कारणले गर्दाखेरि यो कुनै पनि सरकारले प्रयोग नगर्ने अवस्था जुन छ नि त्यो चाहिँ गलत हो, किनभने बहुदलीय व्यवस्थामा चाहिँ हामीसँग भएका रिसोर्सहरू चाहे जुनसुकै आस्थाका हुन् चाहे जुनसुकै दलसँग सम्बन्ध हुन् उनीहरूले यदि चाहिँ सकारात्मक ढङ्गबाट सहयोग गर्छन् भने ती सारालाई परिचालन गरेर यो मुलुक निर्माणमा चाहिँ जानुपर्ने हुन्छ र यो मुलुक निर्माणको चाहिँ यो महत्त्वपूर्ण अवसर पनि हो भन्ने मलाई लाग्छ।
आर्थिक मितव्ययिताको प्रसंग छोटो मात्र उठाउनु भयो, के कस्ता कुरामा चाहिँ आर्थिक मितव्ययिता अपनाउन सकिन्छ, के कस्ता खर्चका चाहिँ सीमाहरू घटाउन सकिन्छ?
यो खर्चको सीमाहरूमा घटाउन सक्ने कुरामा एउटा त के भने मैले भने यो जुन किसिमबाट एउटा बजेटहरूको निर्माण गर्दाखेरि चाहिँ अलिकति साइन्टिफिक हिसाबबाट आयोजनाहरूको चाहिँ खर्चहरू आकलन गर्ने, अहिले के भइरहेको छ भन्दाखेरि अघिल्लो वर्ष कति खर्च त्यसमा छुट्याइएको थियो त्योभन्दा चाहिँ अलिकति चाहिँ 10% बढाएर चाहिँ हालिदिने हिसाबको पनि, त्यो एउटा। अर्को कुरा के भन्दाखेरि तपाईँको कैयौँ किसिमको चाहिँ तपाईँको विदेश भ्रमणदेखि लिएर यी चाहिँ भाइ मैले भने नि तपाईँको तालिमका कुराहरूदेखि लिएर क्यापासिटी बिल्डिङका कुराहरू भनेको छ, तर त्यो के भन्दाखेरि ती चाहिन्छ तर त्यसको रिजल्ट चाहिँ आउने गरी चाहिँ के भन्दाखेरि त्यसमा खर्च गर्नुपर्छ, नचाहिने होइन तर आज हाम्रो चाहिँ कति क्यापासिटी बिल्ड भयो त एक्सपोजर भिजिटरले, आज विभिन्न ठाउँमा गएका मानिसहरूले त्यहाँको अनुभवलाई ल्याएर यहाँ कहाँनिर प्रयोग गर्छ, एउटा सामान्य त्यो रिपोर्टसम्म चाहिँ प्रस्तुत हुँदैन होइन। त्यसै गरी चाहिँ के भन्दाखेरि जुन खर्चहरू विभिन्न चाहिँ मन्त्रालय अन्तर्गत भएका खर्चहरू छन् नि, ती मन्त्रालय अन्तर्गत भएका खर्चहरूले चाहिँ आउटपुट के दियो त, त्यसमा हामी के भन्छौँ भन्दा एउटा रिजल्ट ओरिएन्टेड खर्चमा हामी जानु पऱ्यो, खालि रुटिन वर्कमा सभा सेमिनार गोष्ठी यो कुराहरूमा जानु पऱ्यो, जस्तो आइएनजिओ एनजिओहरूका पनि जुन कार्यक्रमहरू छ नि ती कार्यक्रमहरूलाई पनि रिभ्यू गर्नुपर्छ, उनीहरूलाई दुःख दिने भने होइन तर के भन्दा उनीहरूलाई पनि के भन्दा मुलुकको प्राथमिकतातिर र एउटा अलिकति के भन्दा रिजल्ट दिने हिसाबबाट उनीहरूका एक्टिभिटीहरूलाई पनि गाइड चाहिँ सरकारले गर्नुपर्ने हुन्छ। अहिले किन भन्दाखेरि त्यो किसिमको भन्नुहोस् न भूकम्पमा सरकार पनि लागेको छ, विभिन्न सङ्घ संस्थाहरू पनि लागेको छ, रिजल्ट कति आएछ त होइन, रिजल्ट कति आएछ त, त्यसमा अब यो सरकारले के गर्नु पऱ्यो भने रिजल्टको निम्ति खर्च गर्नु पऱ्यो, क्या खालि प्रक्रियाको निम्ति खर्च होइन कि रिजल्टको निम्ति खर्च गर्नु पऱ्यो, त्यो रिजल्टको निम्ति खर्च गरिसकेपछि त्यो रिजल्टले फेरि अर्को अवसर दिन्छ।
हुन्छ, हामीले आजको कार्यक्रम खास गरी वर्तमान सरकारको अवसर चुनौती र दायित्वका सन्दर्भमा केन्द्रित गर्यौं। फेरि पनि एकपटक दोहोर्याउन चाहन्छु कि एक दुई तीन गरेर भन्नुपर्दा वर्तमान सरकारका दायित्वहरू प्राथमिकीकरण गरेर भन्नुहुन्छ भने के छन्?
वर्तमान सरकारको दायित्व त सबभन्दा पहिलो दायित्व भनेको यो जुन अहिले चाहिँ बजेटको एउटा आर्थिक स्रोत साधनको व्यवस्था गर्नु चाहिँ एउटा महत्वपूर्ण यसको छ। अरू कुरा दोस्रो दायित्व के छ भन्दाखेरि अहिले जुन तीन तहको सरकारहरू बनेको छ संविधानले त्यो मोटो हिसाबबाट तीन तहको सरकारको चाहिँ आफ्ना म्यान्डेटहरू कार्यक्षेत्रहरू चाहिँ भनेको छ तर त्यसमा प्रशस्त मात्रामा काम गर्ने क्रममा ओभरल्यापहरू अधिकारमा पनि कतिपय ओभरल्यापहरू कन्फ्लिक्ट हुनसक्छ त्यो चाहिँ कन्फ्लिक्ट सुल्झाउने हिसाबबाट तपाईँको ऐन नियमावली होइन निर्देशिकाहरू बन्नुपर्ने पनि छ र सबभन्दा महत्वपूर्ण कुरा यस यो सरकारले आफूले घोषणा गरेका लक्ष्यहरूलाई टाइम बाउन्ड हिसाबबाट जानको निम्ति एउटा के भन्दाखेरि सशक्त हिसाबको चाहिँ एउटा टिमहरू विभिन्न क्षेत्रमा टिमहरू बनाएर यो एउटा अगाडि बढ्नुपर्ने जरुरी चाहिँ छ।
हुन्छ, हामीलाई व्यस्त समय जुटाएर आफ्नो विचार राखिदिनु भयो अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि ज्यादै धन्यवाद छ किनभने मलाई यहाँले मेरो आफ्नो विचारहरू अहिलेको सन्दर्भमा चाहिँ सारा नेपाली दाजुभाइ दिदीबहिनी समक्ष राख्ने मौका दिनुभयो त्यसको लागि म यहाँलाई हार्दिक धन्यवाद दिन्छु।
समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकारको अबको प्राथमिकता, आर्थिक चुनौती र व्यवस्थापन लगायतका विषयमा अर्थविद एवं प्राध्यापक डाक्टर गोविन्द नेपालसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिन्दो नेपालको अन्त्यतिर आइपुग्यौं। अर्को हप्ता पनि नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छौं। त्यति बेलासम्मका लागि कार्यक्रम बदलिन्दो नेपालबाट प्राविधिक साथी मनोज विष्ट र पिठी लोप्सन विदा भयौं। नमस्कार।